यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संसदमा विचाराधीन विधेयकलाई यथाशीघ्र टुंगोमा पुर्याउने सत्तारूढ़ दलको निर्णय। विचार फरक भए पनि देश बनाउने एउटै साझा गन्तव्य हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। चालू आर्थिक वर्षको पूँजीगत खर्चबारे अर्थ मन्त्रालयद्वारा विषयगत मन्त्रालयहरूसँग छलफल। हुलाकी राजमार्गको निर्माण छिटो सम्पन्न गर्नुपर्नेमा सांसदहरूको जोड़। इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा एक सातामा 270 भन्दा बढ़ी बाल बालिकाको मृत्यु। र प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई 44 रनले पराजित गर्दै नेपाल पुलिस फाइनलमा।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14#15# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सत्तारूढ़ दलहरूले संसदमा विचाराधीन विधेयकलाई यथाशीघ्र टुंगोमा पुर्याउने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सत्तारूढ़ दलका शीर्ष नेताहरूको बैठकमा संसदमा विचाराधीन विधेयकलाई चाँडै अघि बढ़ाउने बारे सहमति भएको। बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले जानकारी दिनुभयो। बैठकमा पछिल्लो राजनीतिक र समसामयिक अवस्थाबारे छलफल गरिनुका साथै भूमि सम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउने लगायतका विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठ लगायत उपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक व्यक्तिलाई संस्था मानेर हिँड्ने प्रवृत्ति सामन्ती सोच भएको बताउनु भएको छ। नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको 15 स्मृति दिवसका अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित म र मेरो सानो बुवा आत्मकथाको हिजो लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री ओलीले कुनै एकजना व्यक्ति वा उसको खानदानलाई संस्था मानेर हिँड्नु पछौटेपनको सोच भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले विचार सबैका फरक भए पनि देश बनाउने साझा गन्तव्य हुनुपर्नेमा जोड़ दिनुभयो।
यो देशलाई विकास गर्नुपर्छ, यहाँ सुशासन हुनुपर्छ, यहाँ डेमोक्रेसी हुनुपर्छ। एउटा व्यक्ति मानेर, एउटा व्यक्तिलाई संस्था मानेर, एउटा व्यक्तिका फलानाका खानदानलाई मानेर हिँड्ने पछौटे त्यो सामान्य चिन्तनमा अबको युग जान सक्दैन। स्पष्ट छ त्यो अबको युग जानै सक्दैन। यस्ता कुरामा कोही भ्रममा नपर्दाखेरि हुन्छ भन्ने मलाई लाग्छ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजा प्रसाद कोइरालासँग आफ्नो उता चढ़ावको सम्बन्ध रहेको स्मरण गर्नुहुँदै स्वर्गीय कोइराला नथाक्ने जुझारू र लड़ाकु स्वभावको भएको र आफू पार्टी सभापति हुनुमा गिरिजा प्रसाद कोइरालाको योगदान रहेको बताउनुभयो। उहाँले सरकार सञ्चालनका क्रममा अहिले प्रधानमन्त्री ओली र आफ्नो सम्बन्ध मजबूत रहेको पनि बताउनुभयो।
उहाँ जेलभित्र पनि जेल भन्दुकोल जेल सिन्धुदुर्गमा बोल्दैन भन्ने ठाउँ छ, त्यहाँभित्र पनि जेलभित्र जेलमा लाग्ने उहाँहरूमा थियो। उहाँ त्यस्तो व्यक्ति त्यसमा चाहिँ नि हाम्रो राजनीति झगडा हाम्रो आफ्नो ठाउँमा छ। हामी जेल देखभित्र भएको कारणले हामीसित राम्रो सम्बन्ध पनि राम्रो देखभित्र रहेको छ। अन्तिममा हाम्रो बिचमा सम्बन्ध राम्रोसँग भएर आयो, अहिले पनि राम्रो भएकाले भएर जाने दुई मत छैन। त्यस कारण चाहिँ कांग्रेसबाट पुरा प्रभावित सपोर्ट छ।
कांग्रेस नेता डाक्टर शेखर कोइरालाले माओवादीको जनयुद्धपछि देशलाई शान्ति प्रक्रियामा ल्याउन पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो। कांग्रेस सहमहामन्त्री भीष्मराज आङदाम्बेले कांग्रेस पार्टीभित्र देखिएका गुट उपगुट अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभयो। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले गिरिजा प्रसाद कोइरालाले मुलुक र जनताका निम्ति गरेका त्याग बलिदान र संघर्षका विषय स्मरण गराउनुहुँदै नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो। पुस्तकी लेखक एवं स्वर्गीय गिरिजा प्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइरालाले लामो मेहनत र अनुसन्धानबाट म र मेरो सानो बुवा आत्मकथाको जन्म भएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनु भएको छ। प्रगतिशील इन्जिनियर्स एसोसिएशन नेपाल पीनको 10 महाधिवेशनमा प्रधानमन्त्री ओलीले हिजो मजबूत संरचना निर्माणमा इन्जिनियरहरूको ध्यान जानुपर्नेमा जोड़ दिनुभयो।
तपाईँहरूका अनुभवहरूबाट कहाँ काँनेरी कमी देखिएको छ, देश विकासको सन्दर्भमा, भौतिक पूर्वाधारहरूको सन्दर्भमा, निर्माण कार्यहरूको सन्दर्भमा, अथवा आइटीको सेक्टरमा, कम्प्युटर इन्जिनियरिङको सेक्टरमा. हामीले डिजिटल नेपाल भनेका छौँ, डिजिटल नेपाल कसरी प्रभावकारी ढंगले बनाउन सकिन्छ, नेपाललाई डिजिटलाइज गरेर, सेवालाई डिजिटलाइज गरेर कसरी अधिकतम ज्यादाभन्दा ज्यादा जनतालाई अधिकतम सुविधा कसरी पुर्याउन सकिन्छ, यी विषयहरूमा पनि तपाईँहरूले सुझाव दिनुहुनेछ भन्ने मैले विश्वास दिएको छु.
प्रधानमन्त्री ओलीले मुलुकमा प्रतिपक्षको भूमिका रचनात्मक र सकारात्मक हुनुपर्ने बताउनुभयो. सरकारले सुशासन कायम गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको स्पष्ट पारेको छ. मन्त्री परिषदको सोमबारको बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले घिसिङको बर्खास्तगी सुशासनसँग जोड़िएको विषय भएको र सरकारको काम कार्यवाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले पछिल्लो निर्णय गरिएको बताउनुभयो. पत्रकारहरूको जिज्ञासाको जवाबमा मन्त्री गुरूङले राजनीतिक नाफा नोक्सानका आधारमा नभई सरकारले आवश्यकता र औचित्यका आधारमा निर्णय लिने उल्लेख गर्नुभयो. सरकारका निर्णय विरूद्ध भइरहेका विरोध प्रदर्शनलाई सामान्य एवं स्वाभाविक रूपमा लिइएको मन्त्री गुरूङले बताउनुभयो.
मन्त्री परिषदले जे निर्णय गरेको छ त्यो निर्णयले सुशासन प्रवर्तन हुन्छ, हाम्रो कामहरू राम्रो हुन्छ भनेर उसले आफ्नो कार्य सम्पादन चाहिँ अधिकार प्राप्त गरेका छ, त्यही अधिकार प्रयोग गरेर काम गरेका हो. यो हामी व्यापारी हेरौँ नि, नाफा नोक्सान हेरेर गर्ने होइन. जे चिज आजको आवश्यकता हो त्यही गरेका हो. सरकारले गरेको निर्णयमा असहमति जनाउने पनि अधिकार छ, समर्थन गर्ने पनि अधिकार छ. असहमति भयो भने मान्छेले चाहिँ वक्तव्य दिन सक्छ, मान्छेले जुलुस निकाल्न सक्छ, त्यो गर्न सकिहाल्छ. त्यसलाई हामीले अन्य ठाउँमा पनि छैनौँ होइन. परिस्थिति चाहिँ आफै सम्हालेर चल्छ.
मन्त्री गुरूङले सरकारका निर्णयमा सहमति वा असहमति जनाउने सबैको अधिकार भएको पनि स्पष्ट पार्नुभयो. पत्रकार सम्मेलनमा मन्त्री गुरूङले मन्त्री परिषदको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने र रिक्त पदमा ललितपुरका हितेन्द्र देवसाग्यलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो. बैठकले चैत्र 19 गतेदेखि 23 गतेसम्म थाइल्याण्डमा हुने बिमस्टेकको छैठौं शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सहभागी हुने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने, नेपाल सरकार र थाइल्याण्ड सरकारबीच हस्ताक्षर हुने पर्यटन क्षेत्रको समझदारी पत्र स्वीकृत गर्ने, उच्च अदालत जनकपुरबाट हेरिँदै आएको वाणिज्य सम्बन्धी मुद्दा हेर्ने अधिकार उच्च अदालत जनकपुर राजविराज इजलासमा सार्ने निर्णय गरेको पनि मन्त्री गुरूङले जानकारी दिनुभयो. बैठकले पर्यटन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, विद्युतीय कारोबार पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने, सामुद्रिक यातायात सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता मन्त्री गुरूङले जानकारी दिनुभयो. नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देवसाक्यले शपथ ग्रहण गर्नुभएको छ. उहाँलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले हिजो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा शपथ ग्रहण गराउनु भएको हो. प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गरेको छ. पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले हिजो एक विज्ञप्ति जारी गर्नुभई यस किसिमको निर्णय तत्काल फिर्ता लिन माग गर्नुभएको छ. विज्ञप्तिमा घिसिङलाई हटाउने निर्णय गरेसँगै पार्टीबारे पनि प्रायोजित दुष्प्रचार भएको भन्दै आपत्ति जनाइएको छ. थाइल्याण्डका प्रधानमन्त्री फेथुन थाङ सिनावादको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीको चैत्र 19 गतेदेखि हुने थाइल्याण्ड भ्रमणको पूर्व सन्ध्यामा नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले हिजो प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ. सांसदहरूले हुलाकी राजमार्ग आयोजना समयमै सम्पन्न गर्नुपर्नेमा जोड़ दिनुभएको छ. प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा हिजो सांसदहरूले तराई मधेसको अर्थतन्त्र सुधारका लागि हुलाकी सड़क समयमै सम्पन्न गर्नुपर्ने सुझाव दिनुभयो. सांसद श्याम कुमार घिमिरे र रामकृष्ण यादवले ठूलो जनसंख्याको बसोबास रहेको तराई मधेसको महत्वपूर्ण हुलाकी राजमार्गलाई प्राथमिकतामा राखेर काम अघि बढ़ाउन सरकारलाई आग्रह गर्नुभयो. सांसद अमनलाल मोदी र मनिष झाले हुलाकी राजमार्ग 79 वर्ष अघि परिकल्पना गरिए पनि हालसम्म सम्पन्न हुन नसकेको भन्दै ध्यानकर्षण गराउनुभयो. सांसद जनार्दन शर्माले हुलाकी राजमार्ग निर्माणका लागि लामो समय लागेको भन्दै ऐन संशोधन गरेर भए पनि चाँडै सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो. सांसद गोकुल बासकोटाले समयमा नै सड़क निर्माणको काम सम्पन्न नहुँदा जनताले शास्ति भोग्नु परेको बताउनुभयो. सांसद अर्जुन नरसिंह केसीले राष्ट्रिय गौरवका 25 आयोजना मध्ये 3 मात्रै सम्पन्न भएको र 22 आयोजना अझै अलमलमा रहेको भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो. सांसद देव प्रसाद तिमल सिन्हाले मन्त्रीको क्षेत्रमुखी भन्दा आवश्यकताका आधारमा आयोजना छनौट गर्नुपर्ने बताउनुभयो. सांसद योगेश भट्टराईले हुलाकी राजमार्गलाई महत्वका साथ हेर्न अनुरोध गर्नुभयो. सांसदहरूको जिज्ञासाको जवाफमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हुलाकी राजमार्ग भारत सरकारले बनाइदिने भने पनि 2072 सालपछि धेरै रकम नेपाल सरकारले विनियोजन गरेर काम अघि बढ़ाएको जानकारी दिनुभयो। मन्त्री दाहालले विभिन्न सड़कहरूको निर्माण प्रक्रिया अघि बढ़िरहेको र समयमै काम सम्पन्न गर्न सरकार प्रयासरत रहेको बताउनुभयो। ठेक्का सम्झौता भइसकेका विभिन्न आयोजनाको 2,52,00,000,000 भुक्तानीको दायित्व रहेकाले मन्त्रालयलाई प्राप्त स्रोत व्यवस्थापन गरी भुक्तानी दिने काम पनि भइरहेको उहाँले जानकारी दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले हुलाकी राजमार्गको हालसम्मको भौतिक प्रगति 70% र वित्तीय प्रगति 66.37% रहेको त्यस क्रममा जानकारी दिनुभयो। आयोजनाको लक्ष्य 1857 किलोमिटर तथा 250 पुल निर्माण सम्पन्न गर्ने रहेको उहाँले बताउनुभयो। विक्रम सम्बत 2066-67 शुरू भएको आयोजना 83-84 सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ। आयोजनाको लागत 1,02,00,000,000 रहेको त्यस अवसरमा जानकारी दिइएको छ। चालू आर्थिक वर्षको पूँजीगत खर्चबारे अर्थ मन्त्रालयले हिजो विषयगत मन्त्रालयहरूसँग छलफल गरेको छ। अर्थ मन्त्रालयका अनुसार चैत्र 11 गतेसम्म पूँजीगततर्फ 87,33,42,00,000 रूपियाँ मात्रै खर्च भएको छ। कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पूँजीगत खर्च वृद्धिका लागि सक्रिय भएर लाग्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले खर्च गर्ने क्षमता अनुसार आगामी वर्षको बजेटका लागि कार्यक्रम तथा योजना पेश गर्न आग्रह गर्नुभयो। राजस्व सचिव दिनेश कुमार घिमिरेले बजेटको सिलिङ बाँड्दा पुगेन भने र खर्च नगर्ने शैलीमा सुधार गरेर मात्रै समस्या समाधान गर्न सकिने बताउनुभयो। बाँकेमा 43,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याउने उद्देश्यका साथ अघि बढ़ाइएको राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको 41% काम मात्र पूरा भएको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभएको छ। बाँकेको नरेनापुरमा आगलागीमा 1 दर्जन भन्दा धेरै घर गोठ जलेर नष्ट भएका छन्। नरेनापुर गाउँपालिका 4 जयरामपुरवामा हिजो दिउँसो 3 बजेबाट शुरू भएको आगलागीबाट 17 भन्दा धेरै घर गोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनुभयो। आगलागीका कारण 25,00,000 भन्दा बढ़ीको क्षति भएको अनुमान गरिएको छ। प्रहरीले काठमाडौँको खड्का गाउँमा गत सोमबार साँझ एकजनाको हत्या भएको घटनामा संलग्न अभियोगमा 16 पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई हिजो सार्वजनिक गरिएको छ। काठमाडौँ महानगरपालिका 14 खड्का गाउँ स्थित सड़क खण्डमा 2 समूहबीच भएको झडपमा दोलखाको साबिकको भेडपु गाविस हाल मैलुङ गाउँपालिका 4 स्थायी घर भई काठमाडौँको चन्द्रागिरी नगरपालिका 7 बस्ने 23 अभय भन्ने अभय तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षाको सखुवा प्रसौनी गाउँपालिका 1 घर भई काठमाडौँ नागार्जुन 10 सिउचाटार बस्ने 21 आशिष श्रेष्ठ समेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रड प्रहार गरी घाइते बनाएकामा उनको उपचारका क्रममा मृत्यु भएको र घटनामा संलग्न भएका 16 पक्राउ गरिएको प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो। पक्राउ परेकाहरूलाई हिजै जिल्ला अदालतबाट 5 दिनको म्याद थप अनुमति लिई अनुसन्धान शुरू गरिएको पनि प्रहरीले जनाएको छ। कैलालीको गेटामा स्थापना हुन लागेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययनमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सोही विश्वविद्यालयमा प्राध्यापक बनाउनु पर्नेमा प्रतिनिधि सभाका सांसदहरूले हिजो प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा जोड़ दिनुभएको छ। सांसदहरू छविलाल विश्वकर्मा, देवेन्द्र पौडेल, चन्द्र भण्डारी, रेखा शर्मा, थुसीमा कार्की, कालुराम राई र दीपा शर्मा लगायतले विश्वविद्यालयको प्राध्यापक र कर्मचारी नियुक्तिका लागि एउटै समिति रहनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालय आफैले पनि नियमावली बनाएर विधेयक कानूनमा लैजान सक्ने बताउनुभयो। मध्य प्रदेशका जिल्लाहरूमा सबैभन्दा बढ़ी संख्यामा क्षयरोग संक्रमितहरू फेला परेका छन्। मध्य प्रदेशको एउटा स्थानीय तह जनकपुर उपमहानगरपालिकाले क्षयरोग मुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको जनकपुर संवाददाता अजय कुमार झा बताउँछन्।
क्षयरोगको दृष्टिकोणले उच्च जोखिम रहेको मध्य प्रदेशका जिल्लाहरूमा नेपालमा नै सबैभन्दा बढ़ी क्षयरोगी रहेका छन्। मध्य प्रदेशका जिल्लाहरूमा 10,143 नयाँ क्षयरोगी फेला परेका छन्। क्षयरोगको खोज तलाश जारी नै रहेका छन्। जनकपुरधाम उपमहानगरपालिकाले क्षयरोग मुक्त पालिका बनाउने अभियान अगाडि बढ़ाएको छ। क्षयरोगको अभियानमा जाँचका लागि आउनुभएका जनकपुरधाम वडा नम्बर 12 रामपुरका सेवाग्राहीहरू
सुनिल कुमार हो, जनकपुर 12 नम्बर वार्ड उपमहानगरपालिका जनकपुर। हाम्रो त उत्साहित रूपमा लिइरहेको छ, हामीहरूलाई फ्री सेवा दिइरहेको छ, सबैलाई चेक गर्छ फ्रीमा।
शैलो देवी, छाती एक्सरे गर्नु।
क्षयरोग के चेक कराबे जरकपुर धाम उपमहानगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने अभियान अन्तर्गत छातीको एक्सरे गर्ने र शंका लागेको खण्डमा खकार संकलन गरेर ल्याबमा पठाउने काम भइरहेको छ। जनकपुर धाम उपमहानगरपालिकाका क्षयरोग कोर्डिनेटर लक्ष्मी शाह
क्षयरोग मुक्त अभियान भनेर चलाएको छ। त्यसमा चाहिँ अब यो वर्षदेखि कार्यक्रमहरू अगाडि चाहिँ नगर समिति बनिसकेका छ होइन, लुकेको केसहरू फाइन्ड गर्नको लागि अहिलेसम्म चाहिँ तपाईँको प्यासिभ केस फाइन्डिङ मात्र भइरहेको थियो, बिरामी आएपछि मात्र चेक जाँच हुन्थ्यो होइन, अहिले चाहिँ तपाईँको हामी नै आफै पनि समुदायमा गएर यस्तो क्याम्प गर्दाखेरि लुकेको बिरामीहरू चाहिँ धेरै थाहा हुन्छ।
मध्य प्रदेशमा पनि सबैभन्दा बढी क्षयरोगी धनुषा तथा बारा जिल्लामा रहेका छन्। मध्य प्रदेशका स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठ सम्पर्क अधिकृत राजवीर यादव
वार्षिक 14,229 केस पत्ता लगाउनु पर्ने तर अहिलेसम्म चाहिँ मध्य प्रदेशले 10,143 केस प्रति वर्ष पत्ता लगाइरहेछ। जति रोग हामी भेट्छौ खोज्छौ त्यसमध्ये 93% निको पनि पार्न सक्छ श्वास प्रश्वासको कारणबाट एक व्यक्तिमा अर्को व्यक्तिमा लाग्छ।
क्षयरोगको आशंका लागेमा नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराएको खण्डमा चिकित्सकको सल्लाह अनुसार नियमित औषधि खाएको खण्डमा रोगबाट निको हुने पक्का रहेको छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, जनकपुर धाम।
प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतले न्याय प्रणालीको सुधारका लागि प्रविधिको प्रयोग अत्यावश्यक रहेको बताउनु भएको छ। न्याय प्रणालीलाई थप सहज र सरल बनाउन अनलाइन प्रणालीको हिजो शुभारम्भ गर्नुहुँदै प्रधान न्यायाधीश राउतले न्याय प्रणालीमा अनियमितता, विकृति, विसंगति हटाउन प्रविधिको रूपान्तरण अपरिहार्य रहेको बताउनुभयो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका सबै मुलुक मिलेर कार्बन उत्सर्जन तत्काल घटाउनुपर्ने बताउनु भएको छ। जर्मनीको बर्लिनमा आयोजित पिटर्सबर्ग जलवायु संवादलाई सम्बोधन गर्नुहुँदै उहाँले पृथ्वीको तापक्रम वृद्धिलाई सन्तुलनमा राख्नुपर्ने, जलवायु वित्त परिचालनलाई तीव्रता दिनुपर्ने लगायतका विषय नेपालको प्राथमिकता रहेको भन्नुहुँदै विश्व समुदायले त्यसलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। मन्त्री शाहीले नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका असरबाट सबैभन्दा बढ़ी प्रभावित हुनु परेको बारेमा विश्व समुदायको ध्यानकर्षण गराउनुभयो। त्यस अवसरमा उहाँले नेपालले आगामी जेठ 2-4 गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा सम्वादबारे पनि जानकारी गराउनुभयो। काठमाडौँ महानगरपालिकाले प्रजनन उमेरका महिलाको स्तन र पाठेघर मुखको क्यान्सर निशुल्क परीक्षण एवं प्रारम्भिक उपचार अभियान शुरू गरेको जनाएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालसँगको सहकार्यमा 2082 वैशाख 12 गतेसम्म अभियान सञ्चालनमा आउनेछ। गत वर्ष परीक्षण छूट भएका 30-60 वर्ष उमेरका महिला र परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएका महिलालाई थप लक्षित वर्गमा राखिएको महानगरको कार्यक्रमका सम्पर्क व्यक्ति चन्द्रा भट्टले जानकारी दिनुभयो। काठमाडौँको कालीमाटी तरकारी बजारमा आएका तरकारीमा खान नहुने विषादीको मात्रा भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ। भक्तपुरबाट आएको ब्रोकाउलीमा विषादीको दर 88.67% पाइएको समितिले जानकारी दिएको छ। समितिले चैत्रको 1-11 गतेसम्म विभिन्न 130 तरकारीको नमूनाको परीक्षण गरेकोमा 7 खान नहुने विषादीको प्रयोग भएको पाइएको जनाएको छ। उपल्लो मुस्ताङका 3 स्थानमा क्यामेरा ट्र्यापिङका माध्यमबाट हिउँ चितुवाको अनुगमन शुरू गरिएको छ। हिउँ चितुवाले वर्षेनी दुःख दिइरहेको गुनासो आएकाले चितुवाको संरक्षण गर्दै स्थानीयको पशुधनको क्षति कम गर्न आवश्यक व्यवस्थापन गर्ने गरी क्यामेरा ट्र्यापिङ अनुगमन शुरू गरिएको आयोजनाका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। दाङको घोराही उपमहानगरपालिका 9 खैरा स्थित साङ्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने प्राप्त भइ नसकेको प्रहरीले जनाएको छ। मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग मस्कुलर डिस्ट्रोफीको पहिचान, उपचार र रोकथाम एवं प्रस्थापनाका लागि दीर्घकालीन रूपमा नीति र कार्ययोजना तयार पार्न स्वास्थ्य मन्त्रालयले वरिष्ठ कन्सल्ट्याण्ट न्यूरोलोजिस्ट प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन गरेको जनाएको छ। मांसपेशी कमजोर बनाउँदै हिँडुल गर्न समस्या पार्ने आनुवांशिक रोगका बिरामी बढ़ेकाले रोगको पहिचान तथा रोकथामका लागि समिति गठन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। केही अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा एक सातामा 270 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। इजरायलले 8 दिनदेखि गाजा क्षेत्रमा व्यापक बम आक्रमण जारी राखेको छ। हवाई आक्रमणमा परि हिजो एकै दिन कम्तीमा 23 जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बालबालिकाको हितमा काम गर्ने संस्था सेभ द चिल्ड्रेनले ठूलो संख्यामा बालबालिकाले दिनहुँ ज्यान गुमाउनुलाई भयावह अवस्थाका रूपमा उल्लेख गरेको छ। विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एकजना जापानी पुरूषलाई $14,00,000 क्षतिपूर्ति प्रदान गरिएको छ। उनलाई हत्याको गलत आरोपमा दोषी ठहरइएको थियो। पछिल्लो भुक्तानीले युवाओ हाका मादाले 4 दशकभन्दा बढ़ी समयसम्म थुनामा बिताएका दिनहरूका लागि प्रतिदिन 12,500 ऐन अर्थात $83 दरले क्षतिपूर्ति प्रदान गरिएको हो। यसको अधिकांश समय मृत्युदण्डमा रहँदा हरेक दिन उहाँको अन्तिम दिन हुन सक्ने डर भएकाले त्यस्तो क्षतिपूर्तिको व्यवस्था गरिएको हो। हाल 89 वर्षका पूर्व बक्सर हाका मादाले सन् 1966 चार व्यक्तिको हत्याको मुद्दामा गत वर्ष उहाँकी बहिनी र अन्य व्यक्तिहरूको निरन्तर अभियानपछि सफाई पाउनु भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालमा उत्पादित प्लाइवुड निर्यातलाई भारतले पानी ट्याङ्की नाकामा रोकेको छ। प्लाइवुड बोकेका 34 ट्रकलाई भारत स्थित पानी ट्याङ्की स्थल भन्सार कार्यालय रानीगंजले रोकेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले बताउनुभयो। ती ट्रकहरू 2 साता अघि काकडबित्ता नाकाबाट भारत गएका थिए। भारतीय भन्सार कार्यालयले ब्यूरो अफ इण्डियन सर्टिफिकेट बीआईएस नभएको भनी नेपाली सामानलाई रोकेको प्रसाईले जानकारी दिनुभयो। भारतले आयात हुने सामानमा बीआईएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइवुड सिमेन्ट लगायतका उत्पादनहरूको निर्यात अवरूद्ध हुँदै आएको छ। आईएमई ग्रुप र आईएक्सआई कर्पले संयुक्त रूपमा काठमाडौँमा टेक्निकल स्कूल सञ्चालनमा ल्याएको छन्। रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित स्कूल सञ्चालन गरिएको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले काठमाडौँको धुम्बाराईमा मंगलबार आयोजित कार्यक्रमका बीच टेक्निकल स्कूलको शुभारम्भ गर्नुभयो। कार्यक्रममा मन्त्री भण्डारीले सिप रोजगारी उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्न सकिने भएकोले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्कूल सञ्चालनसँगै अब आईएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अघि बढेको उल्लेख गर्नुभयो। काठमाडौँ टेक्निकल स्कूलका अध्यक्ष मनोज पौडेलले आगामी 10 वर्षमा 1,00,000 भन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्यमा स्कूलले सहयोग गर्ने बताउनुभयो। बन्द भएको 3 महिनापछि भोजपुर टक्सार स्थित विमानस्थलमा उडान शुरू भएको छ। गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाजले मंगलबारदेखि उडान शुरू गरेको नेपाल वायु सेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो। नेपालमा उत्पादित हाइब्रिड मकैको बिउ बजारमा नपाउँदा विदेशी बिउको प्रयोग गर्न बाध्य भएको किसानहरूले गुनासो गर्नु भएको छ। राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर चितौंले आयोजना गरेको हाइब्रिड मकै बिउ उत्पादन तथा खेती प्रविधि सम्बन्धी आवासीय कृषक तालिमको समापन कार्यक्रममा किसानहरूले स्वदेशी हाइब्रिड बिउ पाउन समस्या हुने गरेको बताउनु भएको हो। दैलेखबाट तालिममा सहभागी खगेश्वरी बुढा नेपालीले हाइब्रिड बिउ बजारमा नपाउँदा किसानहरूलाई समस्या भएको बताउनुभयो। नवलप्रासीका किसान कुष्मखर काफले किसानलाई व्यावसायिक बनाउन अर्ग्यानिक उत्पादनमा जोड़ दिन आवश्यक भएको बताउनुभयो। राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमका संयोजक तीर्थराज सिग्देलले नेपालमा 10 जातका हाइब्रिड मकैका बिउ सिफारिश गरिएकोमा किसानको रुचि रामपुर हाइब्रिडमा मात्रै बढ़ी हुँदा आवश्यकता अनुसार उत्पादन गर्न नसकिएको उल्लेख गर्नुभयो।
नेपाली युवा क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा दिल्ली U19 टोली विरूद्ध 5 विकेटको सहजित दर्ता गरेको छ। जितसँगै नेपालले 3 खेलको श्रृंखला 1-0 अग्रता लिएको छ। दोस्रो खेल बिहिबार हुनेछ। वीरगंजको नारायणी क्रिकेट मैदानमा मंगलबार दिल्लीले प्रस्तुत गरेको 96 रनको लक्ष्य नेपालले 31 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले 83.2 ओभरमा सबै विकेट गुमाउँदै 95 रनको एफल तयार पारेको थियो। विभागीय टोली नेपाल पुलिस क्लबले एक खेल अगावै प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। साबिक विजेता पुलिस 7 पटक फाइनलमा पुगेको हो। मंगलबार टाङको देवखुरी क्रिकेट मैदानमा पुलिसले कर्णाली प्रदेश विरूद्ध 44 रनको जित दर्ता गर्यो। जितसँगै 8 खेलमा 16 अङ्क जोडेको पुलिस शीर्ष स्थानमा छ।
अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिक बदली रही, कोशी गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुनुका साथै उच्च पहाड़ी र हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 87%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:02 भयो भने सूर्यास्त भरे साँझ 6:18 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संसदमा विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने सत्तारूढ़ दलको निर्णय, विचार फरक भए पनि देश बनाउने एउटै साझा गन्तव्य हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। चालू आर्थिक वर्षको पूँजीगत खर्चबारे अर्थ मन्त्रालयद्वारा विषयगत मन्त्रालयहरूसँग छलफल, हुलाकी राजमार्गको निर्माण छिटो सम्पन्न गर्नुपर्नेमा सांसदहरूको जोड़। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा पछिल्लो साता मात्र 270 भन्दा बढ़ी बालबालिकाको मृत्यु र प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई 44 रनले पराजित गर्दै नेपाल पुलिस फाइनलमा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।